Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. आउँदो वैशाखमा रारा कर्णाली पर्यटक महोत्सव गर्ने कर्णाली प्रदेश सरकारको निर्णय, पर्यटक भित्राउन वर्षैभरि महोत्सव मनाइने,
गरिबी निवारणका लागि स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्ने कर्णाली प्रदेशका जनप्रतिनिधिहरूको माग, भू उपयोगी जमिन कृषि र शिक्षामा लगानी बढाउनु पर्नेमा जोड,
बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाही गर्न कैलालीका जनप्रतिनिधिहरूको माग, पीडितलाई क्षतिपूर्तिको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाए,
र रुकुमलाई हराउँदै सुर्खेत कर्णाली प्रदेश स्तरीय T20 क्रिकेटको विजेता बन्यो, आइसिसी विश्वकप छनौट हुने नेपालको सपना अधुरै, अफगानिस्तानसँग 6 विकेटले पराजित। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा रहेका पर्यटकहरूको प्रचार प्रसारको लागि आउँदो वर्षभरि नै सञ्चालन हुने रारा कर्णाली महोत्सव पहिलो पटक प्रदेश महोत्सव सञ्चालन हुने भएको छ। हिजो बसेको कर्णाली प्रदेशको मन्त्री परिषदको बैठकले कर्णालीका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि वर्षभरि नै मनाउने गरी 2075 साल वैशाख 1 गते महोत्सव उद्घाटन गरिने भएको हो। बैठक पश्चात बोल्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले महोत्सव आयोजनाका लागि आयोजना गरी 15 सदस्यीय समिति गठन गरिएको बताउनुभयो।
रारा कर्णाली पर्यटन वर्ष 2075 वैशाख 1 गते उद्घाटन गर्ने, यो वर्षैभरि मनाउने उद्देश्यले त्यहाँ 1 गते उद्घाटन गर्ने, त्यसको लागि मूल आयोजक समिति छोटो समय भएको कारणले मुख्यमन्त्रीकै के अरे संयोजकत्वमा मूल आयोजक समिति 15 सदस्य बनेको छ, 7 जना मन्त्री 7 जना सचिवहरू।
बैठकले प्रदेश मन्त्री परिषदका सदस्यहरूको आचार संहिता 2074 र प्रदेश मन्त्री परिषद सम्बन्धी कार्यविधि 2074 स्वीकृत गरिएको मन्त्री केसीले बताउनुभयो। मन्त्री परिषद बैठकले 3 वटा समिति गठन गरेको छ। प्रदेश सरकारको बैठकले सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली 2074 पहिलो संशोधन लगायत विधेयकहरू पास गरिएको मन्त्री केसीले बताउनुभयो।
अस्ति हामीले पास गरेका थियौँ नि सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धीको नियमावली 2074, त्यसमा केही छलफल गरेर संशोधन गरेका छौँ। प्रदेश सरकारको केही सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धी नियमावली 2074 पहिलो संशोधन गरियो आज। एउटा प्रदेश सरकार कार्य सम्पादन नियमावली 2074 पहिलो संशोधन गरियो। प्रदेश सरकार कार्य विभाजन नियमावली 2074 पहिलो संशोधन गरियो। मन्त्री परिषदका सदस्यहरूको आचार संहिता 2074 केही छलफलमा उठेका विषयहरूलाई समावेश गर्ने गरी स्वीकृत गरियो, पास गरियो। प्रदेश मन्त्री परिषद सम्बन्धी कार्यविधि 2074 स्वीकृत गरियो।
कर्णाली प्रदेशको आर्थिक कार्यविधि 2074 प्रदेश सभामा पठाउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृति दिइने निर्णय गरिएको छ। प्रदेश सरकारले हरेक महिनाको 1 र 15 गते श्रम दिनका रूपमा मनाउने निर्णय गरेको जनाएको छ।
गरिबी न्यूनीकरणका लागि स्थानीय तहलाई पूर्ण रूपमा अधिकार दिनुपर्ने कर्णाली प्रदेशका जनप्रतिनिधिहरूले माग गरेका छन्। गरिबी निवारण कोषले स्थानीय सरकारसँग वीरेन्द्रनगरमा गरेको कार्यक्रममा जनप्रतिनिधिहरूले अझै पनि स्थानीय सरकारले सबै अधिकार पाउन नसकेको उल्लेख गरेका छन्। उनीहरूले स्थानीय सरकार बलियो भयो भने मात्र गरिबी कम हुने भन्दै त्यसका लागि स्थानीय सरकारलाई सबै जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्। जनप्रतिनिधिहरूले भू उपयोगी जमिन कृषि शिक्षा लगायतको क्षेत्रमा लगानी गर्न सके मात्र गरिबी कम गर्न सकिने बताएका छन्। कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी न्यूनीकरणका लागि जनप्रतिनिधिहरूले अब योजना बनाएर काम थाल्नुपर्ने समय आएको बताउनुभयो।
यो मेरो दायित्व, मेरो कर्तव्य, मेरो प्रतिस्पर्धा यसैमा छ भनेर तपाईँको हरेक जनप्रति अब प्रतिस्पर्धा गर्नु पर्यो कि मेरो गाउँपालिकाबाट गरिबीको पूर्ण उन्मूलन हामीले गर्यो, यो तपाईँले घोषणा गर्नुहोस्। यति समयभित्र मैले उन्मूलन गर्ने त भने एक वर्ष दुई वर्ष तिन वर्ष कति वर्षभित्र तपाईँको गरिबी उन्मूलन गर्न सक्नु चाहिँ घोषणा गर्नुहोस् तपाईँहरू अब जनपत्नीले अब चुप राज नभएर तपाईँहरूको हातमा आइसक्यो सम्पूर्ण जिल्लाले त्यहाँको नेतृत्व तपाईँहरूको हातमा चाहिन्छ।
उहाँले स्थानीय स्तरमा उत्पादित कृषि र जडीबुटीलाई बढी बढुवा दिएर काम थालेपछि गरिबी निवारणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अरू प्रदेशभन्दा धेरै गरिबीको चपेटामा परेको भन्दै अब यो प्रदेशलाई धनी प्रदेश बनाउने जिम्मेवारी आफूहरूकै काँधमा आएको उल्लेख गर्नुभयो।
हामीले त्यसभित्र मात्रै हाम्रो धनी बन्ने हामी गरिबी हटाउने यसभित्र मात्रै भविष्य छ भने हामीले भविष्य हेरेर राख्छ। त्यसैले म भन्छु, म आग्रह गर्छु, जति हामीले पसिना बगायौँ जमिन हो ल्यान्ड हो, हामीसँग जमिन छ ल्यान्ड छ, हिरा फलाउने, मोती फलाउने, सुन फलाउने या तपाईँको धत्रु फलाउने तपाईँ हाम्रो हातमा, धत्रु फलायौँ भने चाहिँ अब त्यो धत्रै हामीसँग हुने हो, त्यो धत्रैको पुँजी हुने हामीसँग, हिरा फलायौँ भने हेर्छ, फलाउने ठाउँ भनेको जमिन हो। त्यसपछि हामीले श्रम कति गर्यौँ, पसिना कति बगायौँ, त्यसको परिणाम चाहियो।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनताको आर्थिक अवस्था वृद्धि गरे मात्र गरिबी कम गर्न सकिने भएकाले त्यसको लागि कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यमा बढी लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
जनताको आर्थिक अवस्था जो छ, दयनीय अवस्था जो छ, कुन कुन कार्यक्रम ल्याएर हुन्छ, कृषिका कार्यक्रममा ध्यान दिएर हुन्छ कि पशुपालनका कार्यक्रम ल्याउने हो कि शिक्षाको चाहिँ वृद्धि गर्ने हो कि स्वास्थ्यको स्तर वृद्धि गर्ने हो कि प्राविधिक शिक्षालाई हामी प्रदेश सरकारले निर्णय गरिरहेको छ, प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षालाई खोलौँ, प्राविधिक शिक्षालय मार्फत चाहिँ हामीले कार्यक्रम गर्नु पर्ला, यस हिसाबले हामी जानुपर्ने हुन्छ होला भन्ने मेरो तपाईँसँग अनुरोध छ।
मन्त्री ज्वालाले असार महिनामा विकास गर्ने प्रविधिको अन्त्य गर्दै जेठ मसान्तसम्म सबै विकासका काम सक्न स्थानीय तहलाई आग्रह गर्नुभयो। कार्यक्रममा कर्णाली प्रदेशका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखको सहभागिता रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको सभापतिमा फेरि रामलाल आचार्य निर्वाचित हुनुभएको छ। आचार्यले 65 मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी देवप्रसाद गौतमले 50 मत पाउनु भएको छ। निर्वाचनमा 115 मत खसेको निर्वाचन समितिले जनाएको छ। त्यसै गरी जिल्ला शाखा सदस्यमा कमल नेपाल, चेतन कुमार सुवेदी, अमृता सापकोटा, देवबहादुर ढकाल, लीलाराम सुवेदी, टीकाराम सोमई निर्वाचित हुनुभएको छ। त्यस्तै प्रदीप पौडेल, हिरालाल ढकाल, किशोर रेग्मी, नवराज पौडेल लगायत पनि सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। सदस्यमा 12 पदका लागि 21 चुनावी प्रतिस्पर्धामा रहेका थिए।
गरिबी घटाउने नाममा वर्षेनी करोडौं रुपियाँ खर्च भइरहँदा कर्णाली प्रदेशमा भने गरिबीको अवस्था डरलाग्दो अवस्थामा पुगेको छ। भौगोलिक रूपमा सबैभन्दा ठूलो कर्णाली प्रदेशका मानिस 51% गरिबी भेटिएको तथ्याङ्क यसअघि सार्वजनिक भइसकेको छ। भौगोलिक विकटता, परनिर्भरता, अशिक्षा, जनचेतनाको कमी, बाल मृत्युदर, कुपोषण र खानपानी तथा सरसफाइको अभावमा कर्णाली सबैभन्दा बढी गरिब हुनुको मुख्य कारणको रूपमा देखा परेको छ। यसै सन्दर्भमा हामीले कर्णाली प्रदेशका जनप्रतिनिधिहरूलाई तपाईँको आफ्नो स्थानीय तहमा गरिबी न्यूनीकरणका लागि अहिले के कस्ता कामहरू थाल्नु भएको छ भनी सोधेका छौँ। सुनौ उनीहरूको आवाज आजको जनआवाजमा।
विशेष गरेर कृषि र पशुपालनलाई हामीले सबैभन्दा बढी जोड दिइरहेका छौँ गरिबी निवारणको लागि। र हाम्रो उत्तरी क्षेत्र जो कर्णाली अञ्चल कालीकोट जिल्लासँग जोडिएको छ, त्यहाँ पशुपालनको प्रचुर सम्भावना छ। र दक्षिण बेल्टमा जहाँ कृषि योग्य जमिन छ, त्यहाँ कृषि खेती गरेर गरिबी निवारणलाई न्यूनीकरण गर्न हामीले पहल गरिरहेका छौँ। दोस्रो गाउँसभादेखि अझ हामी योजना बनाएर लागू गर्नेतिर जान्छौँ।
हामीले सर्वप्रथम त त्यहाँको गाउँमा भएका युवाहरूलाई रोजगार र त्यहाँका कृषि क्षेत्रमा उद्यम बनाउने, एक वाडा एक उद्योग, एक गाउँ गाउँ एक उत्पादन भन्नेतिर लागेका छौँ।
यसका साना साना आधारभूत विषयहरू, साना साना आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने खालका नीति नियमहरू नबनाइकन न त्यसलाई कार्यान्वयन नल्याइकन ठुलो भाषण गरेर ठुलो आशीर्वाद थापेर ठुलो बजेट परिचालन गरेर त्यो सम्भव छैन। त्यसैले हामी बेसिकल्ली रूपमा अहिले तल्लो लेभलमा भएका हाम्रा आम जनसमुदायहरू त्यहाँका पिछडिएका दलित समुदायहरू विभिन्न वर्ग र बस्तीका मान्छेहरूको आवश्यकताका आधारमा र त्यो कारण गर्न सकिने खालका नीति नियमहरू हामीले ल्याएका छौँ, हामी त्यसैमा तल्लिन छौँ। ठट्टाका भरमा गरी निर्माण गरिहाल्छौँ भने नाराका भरमा मात्रै गरी निर्माण गर्न सकिँदैन।
सानोतिनो नै बजेट हामीले विनियोजन गरेका छौँ, यसको लागि कृषि स्वास्थ्य र शिक्षालाई बढी हामीले त्यसलाई प्रभावकारी बनायौँ भने मात्रै, जब शिक्षा प्रभावकारी हुन्छ त्यसपछि मात्रै मान्छेले गरिबी कसरी हटाउने, गरिबी कसरी उन्मूलन गर्ने भन्ने कुरालाई चाहिँ जान्छ। र हामीले हरेक गाउँमा उन्नत स्तरीय गुणस्तरीय शिक्षा अनि त्यसपछि उद्योगमूलक कामहरू गरौँ र व्यावसायिक रूपमा काम गरौँ भनेर युवा महिला दलितलाई चाहिँ बजेटहरू विनियोजन गरेका छौँ।
हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले आउँदो वैशाखमा रारा कर्णाली पर्यटक महोत्सव गर्ने कर्णाली प्रदेश सरकारको निर्णय, पर्यटक भित्राउन वर्षेभरि महोत्सव मनाइने, गरिबी निवारणका लागि स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्ने कर्णाली प्रदेशका जनप्रतिनिधिको माग, भू उपयोगी जमिन कृषि र शिक्षामा लगानी बढाउनु पर्नेमा जोड लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। हिजो बसेको प्रदेश नम्बर 7 को प्रदेश सभा बैठकमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाहीको माग गरिएको छ। विशेष समय माग गर्दै 3 महिला प्रदेशका सदस्यले नारी दिवसका दिन बोक्सीको आरोपमा मरणासन्न नहुने गरी कुटपिट गरिएकी चौधरीको सम्पूर्ण उपचार राज्यले गर्नुपर्ने माग गरेका हुन्। प्रदेशसभा संसदमा विशेष समय माग गर्दै डोटीबाट प्रदेशसभा सदस्य पुना जोशीले यो महिलामाथि भएको हिंसाको पराकाष्ठ भएको बताउनुभयो। ठूलो घटना मिलाउन खोज्ने प्रहरी र जनप्रतिनिधिलाई पनि कानूनको दायरामा ल्याउनुपर्ने राजपाको तर्फबाट प्रदेशसभा सदस्य मालामती राणाले बताउनुभयो। महिलाको उत्सवकै दिन ठूलो जघन्य अपराध गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने संसदमा माग गरेको बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्लले बताउनुभयो। यस्तै कैलालीको घोडागौडीकी राधामाथि महिला दिवसको दिन बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो भने चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
यस्तै गृहमन्त्री रामबहादुर थापाले कैलाली घोडागोडीकी 18 राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कानून अनुसार कारवाही गरिने बताउनु भएको छ। गृह मन्त्रालयमा 3 विद्यार्थी संगठनको ज्ञापन बुझ्दै थापाले घटनामा संलग्न जो कोहीलाई पनि कारवाही गरेरै छाड्ने बताउनु भएको छ। गृहमन्त्री थापाले अपराधी विरुद्ध विद्यार्थी संगठनले उठाएको आवाज जायज भएको बताउनु भएको छ। विद्यार्थी संगठनहरूले उहाँको विरोधमा ज्ञापन पत्र बुझाउन गृह मन्त्रालय पुगेका थिए। उनीहरूले दोषीमाथि कडाभन्दा कडा कारवाही गरी कडा कारवाही गर्न माग गर्दै क्षतिपूर्ति समेत उपलब्ध गराउन माग गरेका छन्।
बर्दियामा रिभल्भर सहित 1 पक्राउ परेका छन्। बारबर्दिया 9 कतर्नियाका 39 वर्षीय देवीराम रिमाललाई रिभल्भर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमालको घरबाट चेक जाँच गर्दा भान्सा कोठामा सानो कालो प्लास्टिकमा बेरेर खाल्डो खनी राखीको अवस्थामा पिस्तोल फेला पारिएको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पालले बताउनुभयो। रिमाललाई हतियार खरखजना ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने पनि प्रहरी निरीक्षक डम्बर पालको भनाइ छ।
यता कैलाली प्रहरीले 7 चरेस सहित 1 पक्राउ गरेको छ। 7 प्रदेश क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको टोलीले गोदावरी नगरपालिकाको अतुरियाबाट जय पृथ्वी नगरपालिका 8 बजाङका पदम बहादुर बोहरालाई नियन्त्रणमा लिएको हो। अनुसन्धान समूहका प्रमुख केशव जोशीले बस पार्क नजिकैको होटलबाट पक्राउ गरेको बोहराको साथबाट 7 चरेस बरामद भएको बताउनुभयो। पक्राउ परेका बोहरालाई प्रहरी कार्यालय मालाखेतीमा राखी थप अनुसन्धान भइरहेको जोशीको भनाइ छ।
लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि बर्दियाका अति प्रभावित क्षेत्रमा सुब्बानेट झुल वितरण सुरु भएको छ। बर्दियाका अति प्रभावित ठाकुर बाबा नगरपालिकाको वडा नम्बर 1-5 ओडामा झुल वितरण सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्र अधिकारीले बताउनुभयो। पछिल्लो समय यी स्थानमा औलो र मलेरियाको जोखिम बढी देखिएकाले पनि झुल वितरण सुरु गरिएको उहाँको भनाइ छ। सन् 2026 नेपाललाई औलोमुक्त बनाउने सरकारी लक्ष्य रहेको छ। औलो लामखुट्टेको माध्यमबाट सर्ने एक सरुवा रोग हो।
मुगुको सोरु गाउँपालिकाका विभिन्न क्षेत्रहरूमा सडक सञ्जाल जोडिन थालेपछि स्थानीय बासिन्दाहरू खुसी भएका छन्। सडक सञ्जाल जोडिएसँगै जोडिन नसकेका सोरुमा सडक पुगेपछि स्थानीय बासिन्दा खुसी भएका हुन्। अहिले कर्णाली वरिपरिका दुवैवटा डोजरहरूले सडक निर्माण गरिरहेका छन्। सोरु गाउँपालिकाका पदमबहादुर शाहीले वडा नम्बर 7 र 8 पर्ने कर्णाली नदी वरिपरिका दुई क्षेत्रमा डोजर मार्फत सडक निर्माण थालिएको बताउनुभयो। गाउँपालिकाले यही आर्थिक वर्ष अन्त्यसम्म महत्वपूर्ण क्षेत्रमा सडक पुर्याउन सक्ने लक्ष्य लिएको जनाएको छ।
माओवादी केन्द्रका सांसद कृष्ण बहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध रूपमा चयन हुनु भएको छ। संसदको हिजोको बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। महरालाई सभामुख बनाउन एमाले सांसद एवं पूर्व सभामुख सुभाष चन्द्र नेमाङको प्रस्ताव र माओवादीका देव गुरुङले समर्थन गर्नुभएको छ। यस्तै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसका मिलिन्द्र रिजालले पनि महरालाई समर्थन गर्नुभएको छ। महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानूनहरू बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताउनु भएको छ। महरा 3 उप प्रधानमन्त्री र 5 मन्त्री भइसक्नु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिनुहुने भएको छ। आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने उहाँको निजी सचिवालयले जनाएको छ। संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लाग्नु भएको हो। नेकपा एमाले माओवादी केन्द्रको सम्मिलित भएर बनेको वाम गठबन्धनको समर्थनमा प्रधानमन्त्री ओली भारी बहुमतमा हुनुहुन्छ। उहाँलाई मध्यपदी दलहरूले पनि समर्थन गर्ने बताएका छन्। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरो लगायत राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। द्वन्द्व पीडितलाई न्याय दिलाउन स्पष्ट कार्ययोजना बिना बेपत्ता छानबिन आयोगले म्याद थपिएको बारे बाँकेका द्वन्द्व पीडितहरूले आपत्ति जनाएका छन्। पीडितलाई थाहै नदिई आयोगले एक वर्ष म्याद थपेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। समावेशी मेलमिलाप तथा द्वन्द्व निरूपणका लागि जिल्ला सञ्जाल बाँकेका संयोजक चन्द्रकला उप्रेतीले आयोग पारदर्शिता जवाबदेता पीडितलाई सहयोगको अनुभूति दिन सक्ने सुनिश्चितताको माग समेत गर्नुभयो। संयोजक उप्रेतीले 3 निष्पक्ष रूपमा बनेको आयोगले उजुरी मात्र सङ्कलन गरेको र पीडितलाई उजुरी समेत सुरक्षित राख्न नसकेको प्रति आक्रोश पुग्दै हाल पीडितको तत्कालीन आवश्यक परिपूर्ति गर्न माग समेत गर्नुभएको छ। पत्रकार सम्मेलनमा द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारीले आयोगमा परेका 3093 बेपत्ताको उजुरी मध्ये 414 उजुरीको अनुसन्धान नगरी हचुवाको भरमा बेपत्ता व्यक्तिलाई मृत्यु भइसकेको पत्र पठाउँदा झनै पीडा महसुस भएको बताउनुभयो। सम्मेलनमा द्वन्द्व पीडित नागरिक सञ्जाल र समावेशी मेलमिलाप तथा द्वन्द्व निरूपण जिल्ला सञ्जाल बाँकेका संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै 5 प्रदेश लगायतका सबै क्षेत्रमा पीडितहरूको उजुरीमा थप छलफल गर्न माग समेत गरेका छन्।
5 प्रदेशको गुल्मीमा केन्द्रीय कार्यालय रहेको पैँचु पसल प्रणालीले उत्पादन गरेका 42 बढी अर्ग्यानिक कृषिजन्य वस्तुहरू सुर्खेतबाट बिक्री वितरण सुरु गरेको छ। कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले एक कार्यक्रमका बीच पैँचु पसलको उद्घाटन गर्नुभएको हो। उहाँले कर्णाली प्रदेशका नागरिकको आयु सबैभन्दा कम, बढी कुपोषण जस्ता समस्याहरू बढ्दै गएकोले अर्ग्यानिक खानेकुरामा वृद्धि गराउन प्रदेश सरकारले भारतीय तरकारी आयातमा रोक लगाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेको बताउनुभयो। उहाँले कृषिबाट मात्र प्रदेश समृद्धि सम्भव भएकोले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको आवश्यकता देखिएको उल्लेख गर्नुभयो। पैँचु पसल प्रणालीका प्रबन्ध निर्देशक ध्रुवराज नेउपानेले ग्रामीण क्षेत्रका किसानले आफ्नो बारीमा उत्पादन गरेका अर्ग्यानिक वस्तुहरू आफूहरूले किनेर उनीहरूलाई अत्यावश्यकीय वस्तु पैँचुका रूपमा विनिमय गर्न पसलले सघाएको बताउनुभयो। प्रालीले आटो पिठो मस्यौडा गुन्द्रुक अचार सस जुस लगायतका 42 अर्ग्यानिक उत्पादन गरेको प्रालीका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताउनुभयो। निर्वाहमुखी खेती गरिरहेका कृषकलाई व्यावसायिक खेती गर्न उत्प्रेरित गर्ने उनीहरूले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्न आफूहरू कर्णाली प्रदेशमा आएको पनि बताउनुभयो।
बर्दियाको अग्रणी शैक्षिक संस्था चुरी क्याम्पस बगनाहाको साधारण सभा सम्पन्न भएको छ। ठाकुर बाबा नगरपालिका 3 बगनामा रहेको चुरी क्याम्पसको चुनावी साधारण सभा सम्पन्न भएको हो। क्याम्पसको साधारण सभाको उद्घाटन गर्दै ठाकुर बाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले ठाकुर बाबा नगरपालिकाको चुरे क्याम्पसको शैक्षिक प्रगतिको कामना गर्दै ठाकुर बाबा नगरपालिका क्याम्पस उदाहरणीय बनाउन नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ। चुरे क्याम्पसको साधारण सभाबाट सञ्चालक समितिका लागि 9 सदस्य सर्वसम्मत रूपमा चयन भएको छ। सर्वसम्मत रूपमा चयन भएका सदस्यमा भैरव बहादुर विष्ट, देवी प्रसाद देवकोटा, जनार्दन योगी, मधु खनाल, कालुराम थारू, विष्णु प्रसाद न्यौपाने, अभिलाल आचार्य, राम रानी थारू र लक्ष्मी थारू रहनु भएको निर्वाचन समितिका संयोजक नीलकण्ठ कणेले बताउनुभयो। समितिमा चयन हुनुभएका 3 महिला सदस्य सहित 9 सदस्य मध्ये अध्यक्ष पदको लागि 3 नाम सिफारिस गरी त्रिभुवन विश्वविद्यालयमा पठाइने र उताबाट निर्णय भएर 1 नाम आएपछि अध्यक्ष घोषणा गर्ने निर्वाचन समितिका कडेलले बताउनुभयो। अध्यक्ष चयन भइसकेपछि नियमअनुसार वडा अध्यक्ष सहित 6 रहने र अन्य चन्दादाता शिक्षाप्रेमी मध्येबाट 2 सदस्य मनोनित गरी 17 समिति बनाइने जनाइएको छ।
भानुमार्ग टोल विकास संस्था कालुञ्चोक वीरेन्द्रनगर सुर्खेतले आफ्नो 12 चुनावी वार्षिक साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा संस्थाका सचिव जिल्ला थापाले वार्षिक प्रगति प्रतिवेदन तथा संस्थाका कोषाध्यक्ष चन्द्र कुमारी भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाले आर्थिक वर्ष 2073-74 37,41,394 रुपियाँ बराबरको कारोबार गरेको छ। साधारण सभाबाट सुरेन्द्र जङ राणाको अध्यक्षतामा पुनः नयाँ कार्य समिति चयन गरिएको छ। उपाध्यक्षमा लीला श्रेष्ठ, सचिवमा डिला थापा, कोषाध्यक्षमा चन्द्रकुमारी भट्टराई चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा खेती खत्री, नवीन बास्कोटा, नम्रता शाही, अमृता ढकाल र अनिता रोकाई चयन हुनुभएको छ। कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्र जङ राणाको अध्यक्षतामा तथा आमा समूहका उपाध्यक्ष मन्जु राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
भेरी खबरको अन्तिममा अब लागौँ केही खेल खबरतर्फ। अपराजित यात्रा कायम राख्दै सुर्खेतले कर्णाली प्रदेश स्तरीय T20 क्रिकेटको उपाधि आफ्नै पोल्टामा पारेको छ। सुर्खेतको वीरेन्द्रनगर कालुञ्चोक मैदानमा भएको फाइनलमा सुर्खेतले रुकुमलाई 3 पाखा लगाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले निर्धारित 20 8 गुमाएर 113 बनायो। रुकुमका दिनेश पुनले 57 अर्धशतक पुरा गर्दा महेश विष्टले 18 बनाउनु भयो भने अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। 114 लक्ष्यका साथ मैदान उत्रिएको सुर्खेतले 18.6 7 गुमाएर भेटायो। सुर्खेतका निश्चल रावतले 29 र सन्देश रावतले 24 योगदान दिँदै खेल आफ्नो पक्षमा पार्न सफल हुनुभयो। रुकुमका युवराज केसीले 3 र बालाराम बुढाले 2 लिए पनि टोलीलाई जिताउन सक्नु भएन। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सुर्खेतका ललित प्याकुरेल म्यान अफ द म्याच घोषित हुनुभयो। कर्णाली प्रदेश क्रिकेट टोली छनौटको लागि गरिएको लिग प्रतियोगितामा 6 सहभागिता रहेको थियो।
र विश्वकप छनौट क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग 6 हारेको छ। जिम्बाब्वेको बुलाबायो स्थित एथलेटिक्स क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले 49.5 सबै विकेट गुमाउँदै 194 मात्रै बनाएको थियो। 195 विजय लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले 38.4 4 गुमाउँदै लक्ष्य भेटाएको हो। 3 खेलमा पराजित भएको अफगानिस्तान ले हिजोको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायम राखेको छ। हारपछि नेपालको सुपर सिक्समा जाने सम्भावना निकै कठिन बनेको छ। हङकङसँग 1 खेल खेल्न बाँकी रहेको नेपालले हङकङलाई भारी अन्तरले हराउन सके मात्रै सुपर सिक्समा पुग्नु भएको छ। यदि हङकङले नेपाललाई जितेमा हङकङ नै सुपर सिक्समा जानेछ भने नेपालले झिनो अन्तरमा हराएमा अफगानिस्तान भने सुपर सिक्समा पुग्नेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आउँदो वैशाखमा रारा कर्णाली पर्यटक महोत्सव गर्ने कर्णाली प्रदेश सरकारको निर्णय। पर्यटक भित्राउन वर्षैभरि महोत्सव मनाइने।
गरिबी निवारणका लागि स्थानीय तहलाई पूर्ण अधिकार दिनुपर्ने कर्णाली प्रदेशका जनप्रतिनिधिहरूको माग। भू उपयोगी जमिन, कृषि र शिक्षामा लगानी बढाउनु पर्नेमा जोड।
बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाही गर्न कैलालीका जनप्रतिनिधिको माग। पीडितलाई क्षतिपूर्तिको माग गर्दै तीन विद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापन पत्र।
र रुकुमलाई हराउँदै सुर्खेत कर्णाली प्रदेश स्तरीय T20 क्रिकेटको विजेता बन्यो। आइसिसी विश्वकप छनौट हुने नेपालको सपना अधुरै। अफगानिस्तानसँग 6 विकेटले पराजित। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन बिसी बिदा हुन्छौँ। नमस्ते।